नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। दिन प्रतिदिन कोरोना संक्रमण बढ़न थालेको छ। सरकारले झण्डै लकडाउनको झल्को दिने गरी कडाई शुरू गरेको छ। स्कूल कलेज बन्द छन्। सार्वजनिक सेवा कटौती भएको छ। काठमाडौँमा सार्वजनिक गाड़ीमा जोर बिजोर प्रणाली शुरू भएको छ। खोप कार्ड नदेखाई सार्वजनिक ठाउँमा जान नपाइने भएको छ। फेरि लकडाउन हुने हो कि भन्ने चिन्ता छ। तर अहिलेको नयाँ भाइरस ओमिक्रोनको फैलावट तीव्र भए पनि त्यति खतरनाक नभएको विज्ञहरूको भनाइ छ। आज हामी कोरोनाको नयाँ भाइरस, संक्रमणको अवस्था र ध्यान दिनुपर्ने विषयसँगै खोपको कुरा गर्छौ। हामीसँग हुनुहुन्छ स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल र कोविड अस्पताल जनकपुरका प्रमुख डाक्टर जामुन सिंह। सबैभन्दा पहिले डाक्टर सिंहसँग कुरा गरौं। डाक्टर जामुन सिंह, तपाईँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद।
अहिले यो रुगा खोकी लाग्ने सिजन पनि हो र सँगसँगै ओमिक्रोन पनि सँगसँगै फैलिरहेको छ। अब धेरै मान्छे रुगा खोकी र ओमिक्रोनमा चाहिँ झुकिएका छन्। यसलाई प्रष्ट पारिदिनुहोस् न।
अहिले पेन्डेमिक हो, यो पेन्डेमिक अवस्थामा ओमिक्रोन र रुगा खोकीलाई सिम्टम्सकै आधारमा छुट्याउन सकिँदैन। चिकित्सकहरूले एउटा विशेष निगरानी र विशेष अनुभवको आधारमा केही कुराहरू अलिअलि फरक छुट्याउन सके पनि यो खास गरेर कुनै पनि प्यारामिटर यस्तो यस्तो छैन कि हेरेर यकिनको साथ यो रुगा खोकी र यो ओमिक्रोन छुट्याउन सक्छ। त्यही भएर पेन्डेमिकको डेफिनेसन के हुन्छ कि त्यस्तै त्यस्तै समूह अथवा त्यस्तै त्यस्तै लक्षण भएको सबै डिजीलाई पेन्डेमिकमा आएकै डिजिज सम्झिने, अर्थात् रुगा खोकी लागेको, टाउको दुखेको, ज्वरो आएको, घाँटी खसखस गरेको सबै बिरामीहरूलाई हामीले अहिले ओमिक्रोन सम्झिने हो। यसमा तुरुन्तै आत्तिएर गएर टेस्ट गराइहाल्नु पनि पर्दैन। म ओमिक्रोन पोजिटिभ आएँ, म टेस्ट गएर टेस्ट गराइहाल्छु, त्यस्तो आत्तिनु पनि पर्दैन। त्यही भएर लक्षण यदि माइल्ड किसिमको छ भने आफूलाई घरमै आइसोलेट गरिहाल्ने
हो। यसलाई प्रष्ट पारिदिनु न, कस्तो बेला चाहिँ घरमै बस्ने, कस्तो हुँदासम्म, कस्तो भएपछि चाहिँ जाँच गर्न जाने?
जाँच गर्न हो मैले भने, अब यसमा चाहिँ हामीले अब यो लक्षणकै आधारमा जाँचेरै स्टेथोस्कोप लगाएर आला लगाएर जाँचेकै भरमा ओमिक्रोन र रुगा खोकी छुट्याउन नसक्ने भएकोले हामीलाई सास प्रश्वास फुलेको, सासको गति बढेको, जस्तो कि एउटा आवश्यक मान्छेलाई सासको गति 20 बढी गयो भने, हामीले 24 बढी गयो भने त अस्पतालमै आउन भन्छौँ, र सासको गति 20 बढी गयो भने अथवा एकदमै जिउहा थकित भएर उठ्नै नसक्ने अवस्था भयो भने अथवा मुटुको धड्कन अति तीव्र 100 निरन्तर ज्वरो नआएको बेलामा पनि 100 बढी मुटुको धड्कन चलिरहेको छ भने जुन नाप्न सकिन्छ, आफैले पनि नाप्न सकिन्छ, घरको सदस्यहरूलाई हेर्न सकिन्छ, एक मिनटमा नाडीको धड्कन गर्न सकिन्छ, ज्वरो नआएको बेलामा पनि धड्कन 100 बढी छ भने हामीले के सोच्छौँ भन्दाखेरि कतै न कतै शरीरमा अरू समस्याहरू छन् भनेर सोध्छौँ, र त्यसको लागि हामीले कोरोना भाइरसको जाँच गराउने हो। अथवा घरमा अरू हाई रिस्क पपुलेसन छ भने, जस्तो दमको समस्याका व्यक्तिहरू घरमा छन्, प्रेग्नेन्ट कुनै महिलाहरू यदि गर्भवती घरमा हुनुहुन्छ भने त्यसमा त विशेष निगरानी राख्नुपर्ने हुन्छ। त्यस्तो व्यक्तिहरू घरमा छ, दमको समस्या, चिनी रोगको समस्या, प्रेग्नेन्ट महिलाहरू घरमा छ भने त्यस्तो बेलामा चाहिँ हामीले अलिकति चेकमाथि बढी ध्यान दिनुपर्छ। त्यो चेक गराइहाल्यो भने तपाईँलाई त केही खासै फाइदा नहुन पनि सक्छ, किनभने तपाईँ ओमिक्रोन पोजिटिभ हुनुहुन्छ भनेर थाहा भयो, ओमिक्रोन होइन कोभिड पोजिटिभ भनौँ, तपाईँ कोभिड पोजिटिभ हुनुहुन्छ भनेर थाहा भयो, तर कमसेकम घरमा अरू सुरक्षित असुरक्षित व्यक्तिहरूलाई सुरक्षित गर्न सक्यो नि त, नलागेको समाप्त बाँकी रहेको व्यक्तिहरूलाई सुरक्षित गर्न सक्यो नि, त्यस्तो व्यक्तिहरूले टेस्ट गराउनुहुन्छ। होइन भने सामान्य रुगा खोकी छ, ज्वरो छ, घाँटी दुखेको छ, 100 ज्वरो छ, यो ओमिक्रोनको सिम्टम्स धेरै दिन जाँदैन, 4-5 दिनमा ठिक हुन्छ, यस्तोमा पानीको भाफ दिनमा 3-4 तातो पानी बोइल गरेको उमालेको पानीको भाफ लिने, मन तातो पानी धेरै खाने, खानेकुराहरू एकदम प्रशस्त खाने, घरमा बस्ने नि हो भने के गर्ने, खाइराख्ने, अनि खानेकुराहरू प्रशस्त खाने, खुसी, मन खुसी भएर बस्ने, मलाई कोरोना लाग्यो के गर्ने भयो भनेर आति नै होइन, खुसी भएर बस्ने, मजाले खुसी भएर घरमा बस्ने, 5-6 दिनमा त सिम्टम्सहरू गइहाल्छ, त्यसपछि मास्क लगाएर सुरक्षित स्थानतिर आफ्नो कामकाजमा फर्किनुहुन्छ। त्यही भएर यस्तो पेन्डेमिकमा अब पुरै काठमाडौँमा रुघाखोकी फैलियो, पुरै धनुषा जिल्लामा रुघाखोकी फैलियो भने सबैलाई लाइन लागेर टेस्ट गराएर त्यो हर्कम मचाएर के काम छैन। त्यही भएर घरमै बसौँ, समस्याहरू जटिल समस्याहरू मैले भनेको कुराहरू हाई रिस्क पपुलेसनमा छ भने अथवा कुनै जटिल समस्याहरू देखिन थाल्यो भने मात्रै टेस्ट गराउने।
ए भनेपछि त्यस्तो जटिल छैन भने चाहिँ घरमै सुरक्षित भएर बस्दा भयो,
घरमा सुरक्षित भएर बस्दा भयो। यो टेस्टलाई अत्यन्त धेरै महत्वपूर्ण साथ हामी नहेरौँ, किनभने म एउटा कुरा के भन्न चाहन्छु तपाईँलाई भने टेस्ट पोजिटिभ आयो भने कोभिड हो ल ठिकै छ भयो, तपाईँको टेस्ट नेगेटिभ आयो भने कोभिड होइन भन्न सकिँदैन। किनभने त्यो टेस्ट नेगेटिभले टेस्ट नेगेटिभ आउने बित्तिकै त्यसको सेन्सिटिभिटी धेरै हाई छैन, त्यही भएर चाहिँ पिसिआर टेस्ट नेगेटिभ आउने बित्तिकै मेरो कोभिड होइन भन्न चाहिँ सकिँदै सकिँदैन, कुनै पनि हालतमा सकिँदैन। यो सुरुदेखि नै हामीले गरिरहेछौँ, कोभिड टेस्टको पिसिआर टेस्टको सेन्सिटिभिटी 50% 60% हाराहारीमा छ। त्यही भएर चाहिँ 10 कोभिड भएकै व्यक्तिलाई टेस्ट गर्ने हो भने 5-6 समातिन्छ, 3-4 कोभिड भएकै व्यक्ति पनि छुट्छ, अनि कोभिड टेस्ट भएको छैन भने एकदम बुर्लुक बुर्लुक उफ्रेर चाहिँ जहाँ पनि त्यहाँ हिँडिहाल्ने भन्ने हुँदै हुँदैन। त्यही भएर त्यसको लक्षण छ भने घरमै बस्ने हो, आराम गर्नुहोस्, 4-5 आराम गर्नुहोस्। हामीले लकडाउन गराएको छैन, लकडाउन नगर्नु कारण त्यही हो कि जनताले बुझुन्, स्मार्ट लकडाउन भनेको छौँ हामीले, जनताले सिम्टम्स आयो भने आफै बुझौँ, आफै घरमा स्टे गरौँ भनेर भन्ने हो। र त्यो गर्यो भने कमसेकम सिम्टम्स नभएका व्यक्तिहरू स्वतन्त्र रूपले हिँडुन् र कोभिड फैलिनबाट रोकिउन् भन्ने हाम्रो मनसाइ हो। अस्पतालहरूको सिट भरियो भने हस्पिटलले एलार्म दिन्यो, हामीले एलार्म दिन्यो हस्पिटलबाट कि अब हस्पिटलले धान्न सक्दैन, अब तपाईँहरू लकडाउनमै जानुहोस्, अब लकडाउनमा गएन भने हस्पिटलमा सिटै छैन भन्ने किसिमको वार्निङ साइनहरू हामीसँग पनि छ। स्मार्ट लकडाउनमा हामीले बनाएको छौँ त्यो प्रोटोकल, र हामीसँग सिटहरू खाली भए हुन्जेलसम्म हामीले चाहिँ अहिले चाहिँ अब नयाँ कन्सेप्टमा चाहिँ लकडाउन गरिहाल्ने, कर्फ्यू लगाइहाल्ने त्यस्तो अवस्थामा हामी जान दिइरहेका छैनौँ। किनभने यो कोभिडलाई कसैले पनि रोक्न सक्दैन, यो कोभिडलाई रोक्छु, यसलाई स्लो गर्छु, यसलाई चाहिँ मैले जित्छु, यसलाई भगाइदिन्छु देशबाट, यो कुराहरू अब नगरे हुन्छ। यो छिर्यो, यो सबैलाई लाग्छ, लगभग 2/3 मान्छेलाई यो लाग्छ, र बिस्तारै फेरि यो वेब पनि समाप्त हुन्छ। त्यही भएर चाहिँ अब हामी लगभग 2/3 एक्सपेक्ट गरेका छौँ, हामीले त लगभग 2/3 60% जति इन्फेक्सन देशमा हुन्छ सबैलाई जनतालाई, त्यो हामीले मानेर हिँडेछौँ। त्यही भएर तपाईँहरू खालि अलिकति रेस्ट गर्नुभयो भने त्यसको दुईवटा फाइदा छ। रेस्ट गर्दाखेरि एउटा त तपाईँकै ज्यान सुरक्षित हुन्छ, कोभिड लागेको बेलामा तपाईँ काम गर्नुभयो, कोभिड लागेको बेलामा तपाईँ हिँड्नुभयो, कोभिड लागेको बेलामा तपाईँ अनावश्यक रूपले जहाँ तहाँ जानुभयो भने शरीर थकित हुन्छ र थकित शरीरमा कोभिडले झन् बढी आक्रमण गर्छ। कोभिड लागेको मानसिक तनावमा तपाईँ हुनुहुन्छ, अफिसको तनावमा हुनुहुन्छ, झन् बढी थकित हुनुहुन्छ तपाईँ, तपाईँकै शरीरले हानि गर्छ। त्यही भएर चाहिँ तपाईँलाई कोभिडको लक्षणहरू देख्यो भने रुगा तपाईँ भनिहाल्नुभयो, हाम्रो सरले नै भनिहाल्नुभयो कि यो लक्षणहरू छन् भनेर मैले नि भने, यस्ता लक्षणहरू देख्यो भने घरमा स्टे गर्नुहोस्। त्यो तपाईँको स्वास्थ्यको लागि, तपाईँको परिवारको स्वास्थ्यको लागि र समाजको स्वास्थ्य तिनैजनाको लागि फाइदा हुने भएकोले घरमा स्टे गरिदिनुहोस्। टेस्ट गर्न हतार पनि नगर्नुहोस्, हाई रिस्क पपुलेसन घरमा छ अथवा तपाईँ आफै हाई रिस्क ग्रुपको हुनुहुन्छ भने टेस्ट गराइहाल्नुहोस्। त्यति मात्रै म सल्लाह दिन्छु।
एकदम प्रष्ट भन्नुभयो तपाईँले, यो कोभिडसँग सम्बन्धित लक्षण देखियो अथवा रुघाखोकी देखियो भने तपाईँलाई पोजिटिभ हुन सक्छ, होइन पोजिटिभ हुन सक्छ, तपाईँ घरमै बसेर सावधानी अपनाउनुहोस्, परीक्षण एकदम हाई रिस्क छ अथवा आफू परिवारमा जोखिम समूह छ अथवा तपाईँलाई अझ बढी समस्या छ भने चाहिँ परीक्षण गर्न जानुहोस्, नत्र घरमै जानुहोस्, घरमा बस्दा नि मलाई पोजिटिभ छ भनेर चाहिँ सत्सङ मनमा लिएर चाहिँ बस्नुहोस् भनेर तपाईँ प्रश्न पार्नुभयो। अब घरमा हो अहिले धेरैजना यसै गरी बस्नु भएको छ, तपाईँ डाक्टर साहब भने जस्तै धेरैजना चाहिँ अहिले घरमा हुनुहुन्छ र अब घरमा बस्दाखेरि पनि ध्यान दिनुपर्ने कुरा, अनि तपाईँले खानेकुरा चाहिँ कुरा गर्नुभयो, अब के खाने के नखाने कसरी बस्ने के परिवारसँग चाहिँ अब नजिक बस्ने कि नबस्ने, कोभिड भइसकेपछि त नजिक नबस्ने भन्ने हुन्छ, अब शङ्का लाग्दाखेरि पनि घरमा कसरी बस्ने के नखाने कसरी बस्ने।
घरमा बस्नुको लागि सिम्टम कोभिड यति हाई ट्रान्समिसन छ यो ओमिक्रोनको कि तपाईँलाई लक्षण आएकै दिन घरको सबै परिवारलाई इफेक्ट गइसकेको हुन्छ, त्यो सरिसकेको हुन्छ। मलाई रुघाखोकी लाग्यो नि आज रुघाखोकी लागेको छ भने म घर परिवारमा बसिरहेको छु, लगभग यो सत्य हो कि सबैलाई मैले सारिसकेँ, नजिक नभए पनि घरैमा, घर भनेको एउटा किचन सेयर गर्छ, सँगै खान्छ, सँगै बस्छ, बच्चाहरूलाई काखमा खेलाएको हुन्छ, 2-4 हात छेउ गरेको छ भने सिम्टम आइसक्यो, तर पनि अरूलाई सरिसक्यो। तर पनि एउटा कुरा के मान्नुहोस् भन्दाखेरि शरीरको इम्युनिटीले कसैलाई सिम्टम देखिन पनि सक्छ, कसैलाई केही पनि सिम्टम नदेखिन सक्छ, कोभिड लाग्यो तर सिम्टम नदेखिन सक्छ। सिम्टम्स नदेखेकाहरू एउटा कोठामा बस्ने, सिम्टम्स देखिएकाहरू अर्का कोठामा बस्ने र त्यसपछि कोठा छुट्याइहाल्नुहोस् मात्रै, धेरै म भन्न सकिनँ, भाइरल लोड कम गर्नुको लागि भने हो यो। यो सिम्टम्स आएकाहरू चाहिँ एउटा कोठामा बस्ने, सिम्टम्स नआएकाहरू अर्का कोठामा बस्ने, बाथरुमहरू पालि पालो युज गर्ने, यो चाहिँ हामीले बस्ने भयो। टावल्सहरू छुट्टा छुट्टी युज गर्ने, नाक पुछ्ने, हात छिउ गर्दाखेरि मुख छोपेर हात छिउ गर्न, टावल्सहरू चाहिँ छुट्टा छुट्टी युज गर्ने सबैजनाले। अनि खाना पनि अब टेबलमै हामी जुन रुममा छ त्यही रुममा खाना पस्किदिउँ उहाँहरूलाई, होइन, थालीहरू धुला हुन्छ मजाले। घरमै पनि बसेको बेलामा, सुतेको बेलामा होइन है, घरमै पनि बसेको बेलामा मास्क लगाइदिउँ, आफ्नै घरभित्र पनि। सुतेको बेलामा मास्क लगाउनु हुँदैन, 5 वर्षभन्दा तलको बच्चाहरूलाई मास्क लगाउनु हुँदैन, उहाँहरूको चाहिँ डेड स्पेस धेरै हुन्छ, मास्कको कम्प्लिकेसनले गर्दा गाह्रो पर्न सक्छ। त्यही भएर 5 वर्षभन्दा तलको बच्चाहरूलाई मास्क नलगाइदिनुहोस्, आवश्यक छैन, उनीहरूको शरीरलाई हानि गर्छ मास्कले। र अन्य व्यक्तिहरू सबैजना घरमा मास्क लगाइदिनुहोस्, सर्जिकल मास्क। अनि त्यसपछि चाहिँ के भन्छ, आफूले गरेको वेस्ट मेटेरियल्सहरू चाहिँ हाँसो गर्ने, खखार फेर्ने, यिनीहरू चाहिँ छुट्टै राख्नुहोस् र त्यसलाई चाहिँ घरमै अब बाथरुममै मिल्काए पनि हुन्छ, केही छैन। अनि स्पिरिटले अथवा साबुन पानीले फ्लोरहरूलाई सफा गर्न पनि मिल्छ, क्लोरिन पानीले पनि सफा, हाम्रो जुन सफाहरू हुन्छ नि त्यसलाई सफा गर्न मिल्छ, क्लोरिन पानी किन्न पाउँछ बजारमा, अनि त्यसले सफा गर्दाखेरि पनि हुन्छ। यो भयो बस्ने। खानको लागि चाहिँ के छ भन्दाखेरि, हामीले अहिलेदेखि उहिलेदेखि भन्ने छौँ, मुर्गाको खिलाउँदाखेरि कुनै बिमारी खाना बारिहाल्नु पर्दैन, केही खाना खालि फ्रिजको चिसो नखाइदिनु डाइरेक्ट। अब हामी सबै घरमा फ्रिज छ, फ्रिजबाट निकालेर डाइरेक्ट चिसो खायो भने घाँटी दुख्ने, यिनीहरू यी भाइरसहरू अलिक चिसो विकास बढी हुन्छ यिनीहरूको, त्यही भएर मनतातो कुरा खानुहोस्, फ्रिजबाट निकालेर एक आध घन्टा छोडिदिनुहोस्, रुम टेम्परेचरमा आएपछि चाहिँ त्यो खानेकुरा खान मिल्छ। र पानी धेरै खानुहोस्, ड्राइमा हामीले प्रोटिन यतिकै जाडो छ, प्रोटिन प्रोटिनयुक्त कुराहरू मजाले खान मिल्छ, माछा मासु पनि खान मिल्छ। दालहरू खाँदाखेरि 2 किसिमको दाल मिसाएर खानुहोस्, होइन, दाल शाकाहारीहरूलाई सबैभन्दा गाह्रो शाकाहारीले छ, शाकाहारीले भिटामिन पनि पुग्दैन, दुनियाँ भिटामिन खाएर बसेको छ, भिटामिन डी बी कम्प्लेक्स खाएर बसेको हुन्छ। ठिकै हो, शाकाहारीको हकमा यदि केही भिटामिनका ट्याब्लेटहरू तपाईँहरूले बी कम्प्लेक्स अथवा भिटामिन डी खानुभएको छ भने ठिकै हो, घरबाट ननिस्किने मान्छेहरूले भिटामिन डी हप्ताको एकचोटि खाए पनि हुन्छ, 30 वर्ष कटाहरूले खास सानो बच्चालाई पनि हामीले दिइरहेकै छौँ आजकल। तर माछा मासु खानेहरूलाई चाहिँ खासै भिटामिनको आवश्यकता पर्दैन, उहाँहरूले चाहिँ अग्रेसिभ रूपमा गएर बजारबाट किनेर ल्याइराख्नु पर्दैन। त्यसले चाहिँ खानेमा चाहिँ हामीले डाइट खानुहोस्, शरीरले पुग्ने गरी खानुहोस्, र घरमा हुनुहुन्छ 4-5 दिन मोटाउनु हुन, 4-5 दिनमा को मोटाउँछ, मतलब वेट लाग्छ भनेर चाहिँ उयो नगर्नुहोस्, डाइटिङ नगर्नुहोस्, मजाले खाइदिनुहोस्।
त्यसले
गर्दा हामीलाई एनर्जी आउँछ, जाडोसँग लड्ने एनर्जी पनि आउँछ र कोभिडसँग लड्ने पनि एनर्जी आउँछ, यो त्यो भन्ने केही पनि छैन।
तातो पानी अलिक बढी खानु, तातो झोलिलो
तातो पानी एकदम तातो पानी चाहिँ दिनभरि, बच्चाहरू पनि धेरै तातो त खाँदैन, बच्चाहरू मान्दैन, तर बच्चाहरूलाई अलिकति मन तातो हेर्नुहोस्। एकदमै कोल्ड चिसो, तपाईँ काठमाडौँ यत्रो चिसो छ अहिले, तपाईँ बाहिर काठमाडौँ बाहिर पनि साह्रै चिसो भएको छ अहिले, होइन, मन तातो पानी जसलाई पनि मनपर्छ, मन तातो पानी जति खानुहोस्, 10 चोटि बाथरुम जानुहोस् पिसाब गर्नलाई, पानी दालको पानी यिनीहरू बिचमा सुप बनाएर, केही घरकै कुराहरू सुप बनाएर खाँदा पनि भयो।
एकदम राम्रो सल्लाह दिनुभयो डाक्टर साहब। अब अर्को कुरा चाहिँ तपाईँले अघि पनि भन्नुभएको थियो, यो अब संक्रमणको लक्षण देखिने बित्तिकै त्यो संक्रमणको हुनसक्छ, ख्याल गरौँ भन्ने कुरा नि गर्नुभयो। अर्को चाहिँ यो डेल्टा भन्दा कम खतरनाक हो भन्ने कुरा चाहिँ विज्ञहरूले भन्दै आएपछि, र तपाईँले नि अघि भन्नुभयो 4-5 दिनपछि यो निको भइहाल्छ सामान्य लक्षण देखिएपछि नि भन्नुभयो। अब धेरैले चाहिँ यो के पनि ठाने भने, ए यो डेल्टा भन्दा कम खतरनाक रहेछ, अब अलिअलि लक्षण देख्ने बित्तिकै केही हुन्न भन्ने खालका मान्छेहरू पनि हुनुहुन्छ, अब यसलाई यति हल्का रूपमा पनि लिन हुन्छ कि हुँदैन त?
मैले त कुरा के भन्छु भने, डेल्टा भन्दा कम खतरनाक छन्, तर डेल्टाभन्दा 3 गुणा 4 गुणा बढी ट्रान्समिसन छ,
संक्रमित धेरै हुन्छ।
3 गुणा त अस्तिको वेभमा जति मान्छेलाई इन्फेक्सन गरायो त्योभन्दा बढी मान्छेलाई इन्फेक्सन गराउँछ। ओमिक्रोनले मर्टालिटी सुरु भइसक्यो, ओमिक्रोनले मर्न सुरु भइसक्यो, यो कोभिड अचम्मको बिमारी छ। पोजिटिभ हुने कोही पनि नमर्ने, 2-3 महिना कोही पनि नमर्ने, मर्न थालेपछि कुखुराहरू चाहिँ भटाक भुटुङ मर्न थाल्ने। अस्ति पनि हामीले हेरेकै हो नि, अस्ति पनि त 17-18 हजार केस नेपालमा आउँदाखेरि कोही पनि मरेन के अरे, होइन, त्यसपछि यति धेरै मान्छेहरू मर्न थाल्यो कि हामीले हस्पिटल फेक्न सकेन। त्यही भएर त्यो दिन आउँदैन भनेर नबस्नुहोस्, यो एकदम माइल्ड होइन। युरोपतिर मान्छे मर्न थाले सुरु गरी भइसक्यो, ओमिक्रोनले गर्दाखेरि मृत्यु हुने सुरु भइसक्यो। त्यही भएर यो कोभिड भनेको अस्ति जस्तै कन्फ्युजन नपरौँ। अस्ति पनि त यहाँ दुनियाँ साइन्टिस्टहरू जन्माएको थियो नि, वैज्ञानिकहरू जन्माएको थियो नि रातारात, नेपालीहरूलाई केही हुँदैन, नेपालीहरू मर्दैन, यहाँ 20,000 केस पुगिसक्यो, एकजनालाई केही भएको थिएन, ज्वरै आएको थिएन कसैलाई, त्यही भएर नेपालमा यसको इम्युनिटी छ भने त दुनियाँ कुरा काट्नेहरू आएको थिएन। फेरि ओमिक्रोनमा पनि त्यस्ता व्यक्तिहरू जन्मिएछ, त्यही भएर त्यस्ता व्यक्तिहरूको पछाडि नै लगाऊ। हामी अथेन्टिक जानकारी हाम्रा ग्रुपहरूबाट आउँछन्, हाम्रा डब्ल्युएचओको साइटबाट आउँछ, नेपाल सरकारको साइटबाट आउँछ, हामीले दिएको जानकारी आधिकारिक हो, त्यो कुनै सडकबाट दिएको व्यक्तिको जानकारी आधिकारिक नमान्नुहोस्। कोभिडको भाइरसको लोड बढ्दै गएपछि मोर्टालिटी हुने हो, त्यही भएर अहिले समाजमा सामान्य भाइरल लोडमा हुनुहुन्छ तपाईँहरू, लक्की हुनुहुन्छ तपाईँले अहिले कोभिड लाग्यो, तपाईँहरू लक्की हुनुहुन्छ। अहिले भाइरल लोड बढेको बेलामा कोभिड लाग्यो भने त्यसको सिम्टम कडा आउँछ, अब कम भाइरल लोड भएको बेलामा कोभिड लागेछ भने इम्युनिटी पनि भयो, तपाईँ निको पनि हुनुभयो, त्यो राम्रै हो एक किसिमले। तर अब भाइरल लोड यही माघको अहिले दोस्रो सप्ताहमा यहाँ चरम रूप लिने सम्भावना छ, माघकै दोस्रो सप्ताहमा, त्यही भएर चाहिँ यसलाई हल्का रूपमा लिएर यो के होइन धोकाखोकी मात्रै हो भनेर ननिस्कौँ। मृत्यु सुरु हुने बित्तिकै अस्पतालमा बेड खाली हुँदैन, हामीलाई थाहा छ, हामी एकदमै चरम तनावमा छौँ अहिले, चिकित्सकहरू काम राख्ने मान्छे 60% पपुलेसन इन्फेक्टेड हुँदैछ, जम्मा 0.1% पनि भर्ना गर्नु पऱ्यो भने देशमा बेड छैन, अक्सिजन पुगाउन सकिँदैन, बिजुली पुगाउन सकिँदैन, अक्सिजन उत्पादन गर्ने बिजुली धेरै चाहिन्छ, त्यो पनि पुगाउन सकिन्छ कि सकिँदैन। यहाँ हामी रात दिन ट्रान्सफर्मरको लागि दौडिरहेछौँ, अक्सिजन प्लान्ट आयो सबै खुसी हुनुहुन्छ, अक्सिजन प्लान्ट चलाउने ट्रान्सफर्मर छैन, हामीसँग 200 केभी 500 केभीको ट्रान्सफर्मर एउटै प्लान्टले खाँदो रहेछ, अनि त्यही भएर चाहिँ यहाँ देश त कस्तो छ सबैले थाहा छ, स्लो गतिमा हिँड्छ नि, यहाँ एउटा ट्रान्सफर्मर लगाउन 3 महिना लाग्छ, तपाईँको वेबै निक्लिहाल्छ, अक्सिजन प्लान्ट जस्ताको त्यस्तै देखिरहेको हुन्छ, हामी उत्पादन पनि हुँदैन, त्यही भएर यति ढुक्क नहौँ कि अस्पतालले सबै जनताले सर्भिस दिन्छ भनेर तुरुन्तै प्याक हुने सम्भावना छ, हामी एकदम रफ्तारमा लागेछौँ बेड बढाउन, तर तपाईँहरू पनि जनताहरू पनि एउटा संयममा चाहिँ जानैपर्छ, यो केही हुँदैन यसमा केही हुन्न भन्ने मनस्थितिमा।
एकदम एकदम राम्रो प्रश्न पार्नुभयो। अब अन्त्यमा जाँदा जाँदै डाक्टर जामुन सिंह, तपाईँ जनकपुरको कोविड अस्पतालको प्रमुख हुनुहुन्छ, तपाईँले भनिहाल्नुभयो यो ओमिक्रोनलाई सामान्य नठानौं तर नआत्यौं तर सावधानी अप्नाऊ भन्ने महत्वपूर्णको सल्लाह दिनुभयो। सँगसँगै यो बेला खोप लगाउनु जरुरी छ। अब खोपको कुरा गर्ने हो भने मध्य प्रदेश तपाईँ कार्यरत रहेको प्रदेशमा खोप लगाउनेको संख्या अरू प्रदेशको तुलनामा कम छ, खोप नलगाएकाहरूलाई तपाईँको आग्रह के छ अन्त्यमा?
मैले खोप नलगाएकोहरूलाई दुई हात जोडेर विनम्रतापूर्वक के कुरा गर्न चाहन्छु भने, सरकारले खोप ल्याउँदाखेरि सबैभन्दा पहिले डाक्टरहरूलाई खोप दियो। एउटा कुरामा के कुरामा विश्वस्त हुनुहोस् भने, डाक्टरको जीवन डाक्टरले औषधिसँग खेल्ने हो, हाम्रो खेल्ने औजारै औषधि हो, औषधिको साइड इफेक्ट के छ, औषधिले के हुन्छ, मान्छे मर्छ औषधि खाएर कि रियाक्सन हुन्छ कि, हामीभन्दा बढेकोलाई थाहा हुन्छ, कुनै जनतालाई थाहा हुँदैन, कुनै पत्र पत्रिकालाई थाहा हुँदैन। त्यही भएर जब आएको खोप हामी सबैजनाले लियौँ, 90%भन्दा बढी स्वास्थ्यकर्मीले हामीले लिइसक्यौँ भने तपाईँले त्यो खोप लिने डर किन? मैले दुई नम्बर प्रदेशको अथवा सम्पूर्ण नेपालको जनताहरूलाई के विनम्र आग्रह गर्न चाहन्छु भने, अहिले बुस्टर डोज आउँदाखेरि पनि पहिला हामीले थापिरहेछौँ, बुस्टर डोज लियो भने मुटु फेल हुन्छ, बुस्टर डोज लियो भने भोलि जीवनै सानो हुन्छ, हाम्रो जीवन अमूल्य छैनन्, हामी डाक्टरहरू हौँ, हामीलाई हाम्रो जीवन सबैभन्दा सुरक्षित चाहिन्छ, हामी पनि बुझ्छौँ। स्वास्थ्यमा देशको सबैभन्दा क्रिम पर्सनालिटीहरू यहाँ क्लासमा फर्स्ट गर्ने सेकेन्ड गर्ने सबै हजुरहरूकै छोराछोरी त हुने हामी, तपाईँहरूले नै हामीलाई डाक्टर पढाएको होइन, बहुत राम्रो छ, ब्रिलियन्ट छ, डाक्टर पढाओ भनेर पढाएको होइन, अनि हामी सबैजना चाहिँ खोप लियौँ, तपाईँहरू किन डराउने? हाम्रो जीवनभन्दा अत्यन्त महत्त्वपूर्ण जीवन तुलनात्मक रूपले त सबैको छैन नि, जीवन त सबैको बराबर हो नि, सबैको जीवन बराबर हुने भए बुझ्ने भन्ने व्यक्ति त हामी हो नि, यसको कोभिडको सम्बन्धमा, खोपको सम्बन्धमा, साइड इफेक्टको सम्बन्धमा बुझ्ने त हामी हो नि। हामीले तेस्रो खोप लगाउनेछौँ, तपाईँहरू पहिलो पनि नलिने, अनि त्यसपछि हामीलाई कति तनाव छ, यहाँ बेड नपाउँला कि फेरि अस्तिकै जस्तै दशा होला कि भनेर तनाव छ। त्यही भएर हजुरहरूसँग विनम्र अनुरोध छ सबैलाई, यो खोपको साइड इफेक्ट छैन, यो लाखौँ लाख जनालाई लाग्दाखेरि नलागेकै मान्छे मरेको छैन नि, यो 3 करोड जनतामा त सधैँ आर्यघाट चलिरहेकै छ नि, मरेकै छ नि मान्छे, अनि खोप लगाएर मऱ्यो भनेर हल्ला गर्ने होइन, त्यो हुँदै होइन, भएकै होइन, हामी त लिइरहेछौँ त, 70 वर्षको बुढो डाक्टरले पनि लिनुभएको छ, 100 वर्षको बुढो डाक्टरले पनि लिनुभएको छ, भर्खर डाक्टर पास भएकाले ल्याएको छन्, मेडिकल स्टुडेन्टले पनि खोप ल्याएको छन्। त्यही भएर सबै जनतालाई मेरो विनम्र अनुरोध छ, यो खोपको साइड इफेक्ट छैन, खोपको बारेमा भ्रम फैलाइएको हो, तपाईँहरू आजै जहाँ नजिकको खोप केन्द्र छ त्यहाँ गएर आफ्नो खोप सुरक्षित गर्नुहोस्, तपाईँहरू ठगिँदै हुनुहुन्छ, राज्यले दिएको छ, यो राज्यले दिएको सुविधालाई उपभोग गरौँ, यसमा अरबौँ अरब राज्यले खर्च गरेको छ, त्यो खर्चलाई सदुपयोग गरौँ, सबैको लागि कोविडबाट मुक्ति हुने देशको वातावरण र प्रदेशको वातावरण बनाइदिउ भन्ने मेरो विनम्र अनुरोध छ।
एकदम धन्यवाद डाक्टर साहब, तपाईँलाई धेरै धेरै धन्यवाद यति महत्वपूर्ण आग्रह जानकारी सँगै तपाईँको विचारको लागि। डाक्टर जामुन सिंह, तपाईँलाई फेरि पनि धन्यवाद।
हवस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो कोविड अस्पताल जनकपुरका प्रमुख डाक्टर जामुन सिंह। उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी कोरोना संक्रमणको अहिले अवस्था र बच्ने उपायको विषयमा कुरा गरिरहेका छौं। खोप अभियानबारे स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी कोरोना संक्रमणको अहिलेको अवस्था र बच्ने उपायको विषयमा कुरा गरिरहेका छौं। अब बुस्टर डोज लगायत खोप अभियान प्रभावकारी बनाउने विषयमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलसँग कुरा गरौं। डाक्टर रोशन पोखरेलज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद हजुर।
सरकारले अहिले खोप अभियानलाई तीव्रता दिइरहेको छ, सँगसँगै बुस्टर डोज पनि लगाउने काम भइरहेको छ। खास गरी यो बुस्टर डोज भनेको चाहिँ के हो?
बुस्टर डोज भनेको चाहिँ केही समयपछि, अहिले देखिएको आधारमा चाहिँ केही समयपछि खोपले जुन सहयोग गर्छ शरीरमा त्यो चाहिँ घट्दै जाने, खोपले जुन फाइदा पुर्याउँछ त्यो मात्रा चाहिँ घट्दै जाने हुनाले फेरि त्यसलाई बढाउनलाई चाहिँ दिने मात्रालाई बुस्टर डोज भनिन्छ। अहिले देखिएको आधारमा छ महिनापछि चाहिँ त्यो लगाउनु पर्ने हुन्छ भनेर देखिएको छ। त्यही भएर छ महिना नागेका फ्रन्टलाइनका स्वास्थ्य कर्मी, फ्रन्टलाइनमा काम गर्ने अन्य व्यक्तिहरूलाई चाहिँ सरकारले फेरि बुस्टर डोज दिने भनेको हो।
र सँगसँगै 60 वर्ष माथिका ज्येष्ठ नागरिकलाई पनि र अरू दीर्घ रोगीहरूलाई पनि दिने तयारी भइरहेको छ।
त्यो चाहिँ तयारी भइरहेछ, त्यो सुरु भएको छैन हजुर।
र धेरैले के चाहिँ बुझिरहनु भएको रहेछ अहिले भनेको, बुस्टर डोज भन्ने बित्तिकै त्यो खोपको चाहिँ अर्कै प्रकारको हो, त्यो अर्कै खालको खोप हुन्छ, त्यो बेग्लै प्रकारको खोप हुन्छ भन्ने एउटा चाहिँ बुझाइरहेछ।
त्यो होइन, त्यो बुस्टर डोज भनेको तपाईँले पहिले जुन खोप लाउनु भएको थियो त्यही खोपको मात्र फेरि एउटा थप्ने भने जस्तै हो। त्यो चाहिँ कस्तो भने कुनै भोलिका दिनमा शरीरमा त्यो शक्ति हराउँछ कि भन्ने डरले 6 महिना नागेपछि चाहिँ फेरि त्यही थप्ने मात्रै काम हो यो भनेर चाहिँ हजुरको जिउमा हामीले निम्न अगाडि तेल थपे जस्तै हो, त्यही तेल थप्ने काम भइरहेको अहिले।
ए भनेको निम्न लागेको दियोमा तेल सकियो भने जसरी तेल थपिन्छ त्यही तेल थप्ने काम चाहिँ यो बुस्टर डोज भयो भनेर बुझ्दा भयो?
एकदम एकदम त्यही नै हो हजुर कुरा चाहिँ।
हजुर, र यो काठमाडौँ बाहिर कतिपय ठाउँमा चाहिँ अझै पनि बुस्टर डोज सुरु भएको छैन भन्ने गुनासो आइरहेको छ, ती ठाउँमा कहिलेदेखि सुरु हुन्छ, कहिले पुग्छ?
अब अहिले हामीले चाहिँ नेपालभरि नै 9,50,000 जुन फ्रन्ट लाइनमा काम गर्नेहरू छन् त्यसमा कर्मचारीदेखिबाट लिएर पुलिस प्रशासनदेखिबाट लिएर स्वास्थ्य कर्मीदेखिबाट लिएर अन्य साथीहरू जो हुनुहुन्छ अगाडि अग्रपत्तिमा काम गर्नुहुन्छ उहाँहरूलाई लगाउने भनेर सबै ठाउँमा पठाइसकेका छौँ। आफ्नो स्थानीय तह, आफ्नो प्रदेशले चाहिँ कहिले सुरु गर्छ भन्ने त्यो आफ्नो हिसाबले हो। हामीले चाहिँ 2 गतेबाट सुरु गरेका छौँ हजुर,
भनेको
14 गतेसम्म, यो 13 गतेसम्म चल्छ।
यो चाहिँ प्रदेश र पालिकाले आफूले समय मिलाएर चाहिँ उहाँहरूले निर्णय गर्ने हो?
हजुर हजुर, जिल्लाले आफ्नो हिसाबले निर्णय गरेको छ, तर हाम्रो हिसाबले चाहिँ 2 गतेपछि नै सुरु गर्नु भन्दा भन्दै पनि कतिपय ठाउँमा चाहिँ सुरु हुन सकेको छैन, तर धेरै जस्तो ठाउँमा सुरु भइसकेको छ।
अब बुस्टर डोज लगाउन के कागजात चाहिन्छ?
अब यसमा 2 चिज छ। यो बुस्टर डोज चाहिँ तपाईँको अहिले चाहिँ हामीले देखेको भिड जुन छ, भिड चाहिँ के भयो भने 18-60 वर्षको मान्छेहरू जो चाहिँ फ्रन्ट लाइनर होइन उहाँहरू पनि गएर लाइन बसिदिनु भएको छ। त्यसले गर्दा सम्बन्धित जसलाई दिनुपर्ने हो त्यो दिन पाइरहेको छैन, लाइन लामो देखिएको छ। तसर्थ अहिले चाहिँ यो 13 गतेसम्म चाहिँ फ्रन्टलाइनरले मात्रै लगाइदिनु भयो भने 14 गतेबाट हामी 60 वर्षभन्दा माथिकालाई बुस्टर डोज दिन्छौँ भन्ने कुरा हो। र पहिले तपाईँले जुन खोप लाउनु भएको छ त्यही खोप लाउनु हो, तसर्थ खोप कार्ड लिएर जानु पर्यो र आफू चाहिँ फ्रन्टलाइनर हो भन्ने एउटा कुनै कार्ड चाहिँ माग्न सक्छ। अहिलेसम्म त मागेको छैन तर त्यो माग्न सक्छ। त्यो मागेको बेलामा आफ्नो आइडेन्टिटी देखाउन सक्नु पर्यो भन्ने मात्रै कुरा
हो। भनेपछि तपाईँले प्रश्न के एउटा आग्रह गर्नुभयो भने अहिले तत्कालको लागि अग्रपङ्क्तिमा जोखिम समूह भनौँ न, जोखिममा खटिनेहरू, स्वास्थ्य कर्मी, डाक्टर, त्यसपछि सरसफाई कर्मी, जो जो सुरक्षा कर्मी अग्रपङ्क्तिमा खटिनु पर्नेहरूलाई अहिले लगाउन थालिएको हो। त्यसैले अहिले ज्येष्ठ नागरिक, अहिले नजाउँ अरू पनि नजाउँ, ज्येष्ठ नागरिकको पालो बिस्तारै आउँछ, अरू नागरिकको पनि बिस्तारै आउँछ, अहिले अग्रपङ्क्तिमा खटिनेहरूलाई मात्रै पालो दिउँ, त्यसपछि भीड़भाड़ धेरै नगरौं भन्ने कुरो प्रश्न पार्नु।
अग्रपङ्क्तिलाई दिँदाखेरि उनीहरू अहिले नै काम गर्नुपर्ने छ, हामीले देखिरहेछौँ अग्रपङ्क्तिमा खटिनेहरू एकदमै, तपाईँको जुन हाम्रो डेली डाटा आउँछ त्यो 11,000 हेर्ने हो भने झन्डै झन्डै 25% जति चाहिँ अग्रपङ्क्तिमा खटिने साथीहरू नै हुनुहुन्छ। त्यही भएर उहाँहरूलाई दिन पाएदेखि उहाँहरूले काम गरिदिनुहुन्थ्यो भोलि आवश्यकताको अनुसार, नभए यो अग्रपङ्क्तिकै मान्छे चाहिँ बिरामी हुन थाल्यो भने कसले काम गरिदिनु त? त्यो अग्रपङ्क्तिमा खटिने स्वास्थ्य कर्मी सुरक्षा कर्मीहरू त बढाउन सकिन्न तुरन्तै। त्यो कारणले जसको पालो हो त्यसले मात्र लगाइदिँदाखेरि अलिक व्यवस्थित पनि हुन्थ्यो र अन्य सबैलाई दिन पनि पाइन्थ्यो भन्ने
हो। सचिवजी, सँगसँगै यो बुस्टर डोज मात्रै होइन कि, अहिले यो अरू खोप अभियान जुन खोप चलिरहेको छ 18 वर्षभन्दा माथिकालाई पनि र स्कूलहरूमा 12 वर्षदेखि 17 वर्षका विद्यार्थीहरूलाई पनि जहाँ जहाँ खोप लगाउने काम भइरहेको छ ती ठाउँमा अझै भीड़भाड भयो कोरोनाको जोखिमको बेला चाहिँ खोप केन्द्रबाटै कोरोना सर्ने हो कि भन्ने डर भयो भन्ने चाहिँ एउटा गुनासो आइरहेको छ। यो सबै खोप केन्द्रलाई व्यवस्थित गर्नलाई सरकारले केही सोचिरहेछ?
हेर्नुहोस्, हामीसँग भएको खोप लगाउने व्यक्तिहरूले नै गर्ने हो, ती व्यक्तिहरू थाकिसके होइन, रुटिन खोप पनि लाउनु परेको छ, फेरि सरकारले अभियान भनेको छ त्यसमा पनि लाउनु परेको छ, फेरि सुरक्षाले अग्रपङ्क्तिमा खटिनेलाई भनेर लाउनु परेको छ, व्यक्ति ती नै हुन्। त्यही भएर अहिले हामीले प्राइभेट संस्थाहरूलाई पनि इन्भल्भ गरेर, मेडिकल कलेजहरूलाई इन्भल्भ गरेर त्यता पनि खोप दिइरहेछौँ, हामीले खोपलाई सबैतिर पुर्याउने कोसिस गरिरहेछौँ। तर मेन समस्या के हो भने तपाईँको पालो होइन भने तपाईँ गएर बसिदिनु भयो यस्तो बिजोग हो नि त, मैले पाइहाल्छु कि भनेर लाइन बस्ने चाहिँ अलिक धेरै भयो क्या। त्यसले गर्दाखेरि चाहिँ खोपमा सम्बन्धित जसले लाउनु पर्ने हो त्यसले नपाएर भिड चाहिँ बढेको देखिन्छ। जस्तै टेकुमै देख्नुभयो भने तपाईँहरू यङ मान्छेहरू एकदम धेरै हुनुहुन्छ, उहाँहरू न स्वास्थ्यकर्मी हो न सुरक्षाकर्मी हो होइन, तर उहाँहरूले चाहिँ 6 महिना अगाडि मैले खोप लगाएको थिएँ, मैले बुस्टर पाउनुपर्छ भनेर लाइनमा बस्नु भएको छ। त्यो राज्यले त्यो बोलाएकै छैन, त्यस्तो व्यक्तिले चाहिँ अलिकति भिड भएको जस्तो देखिन्छ। त्यही भएर तपाईँहरूको नि पालो आउँछ, राज्यले बिस्तारै पालै पालो दिँदै जाने हो। त्यो भएर पालो आउँछ, आफ्नो पालो कुरेर खोप लाउनु भयो भने पक्कै पनि भिड चाहिँ कम हुन्छ भन्ने हाम्रो आशा।
जस्तो सचिवजी, बुस्टर डोजमा मात्रै होइन कि, सरकारले अब सार्वजनिक ठाउँमा पनि जान खोप कार्ड अनिवार्य गरेपछि त अहिलेसम्म खोप नलगाएकाहरू खोप लाउन जाँदाखेरि पनि त भिड भयो नि त।
हो नि त, त्यो भएर उहाँहरूले पहिले लगाइदिनु भए सजिलो हुन्थ्यो, किनभने यो त हामीले कन्टिन्युसली ओपन गरिरहेछौँ। तपाईँको पुसको 14 गतेबाट त हामीले कन्टिन्युसली ओपन गरेका छौँ, आज झन्डै 3 हप्ता हुन आँट्यो। हेर्नुहोस् भनेपछि बिचमा तपाईँको भन्नुहुन्छ नि पुस 14 गते 15 गतेतिर त खोप केन्द्र त खाली थिए, मान्छे बसिरहेको थियो, मान्छे आउँदैन थियो त्यति। अब अहिले चाहिँ सडनली सरकारले कुनै नियम परिवर्तन गर्न आँट्यो भनेपछि भिड भयो हो। ठिक छ, त्यो भिड पनि म्यानेजेबल छ, हामीसँग खोप छ, हामी खोप दिन्छौँ, तर त्यसलाई अलिक व्यवस्थित गर्ने काम चाहिँ सबै मिलेर गर्नुपर्ने हुन्छ। लोकल संस्थाले पनि गरिदिनु पर्यो, लोकल एनजिओ आइएनजिओ को हुनुहुन्छ त्यसले पनि गरिदिनु पर्यो, रेड क्रसले गर्नु पर्यो, स्काउटले गर्नु पर्यो, गृह मन्त्रालयले गर्नु पर्यो, सबैले हेरिदिनु पर्यो नि त्यसलाई, स्थानीय तहले जनप्रतिनिधिले त्यसलाई व्यवस्थित गर्नु पर्यो, त्यसलाई नि स्वास्थ्य मन्त्रालयले व्यवस्थित गर भनेर भन्न थाल्यो भने त्यो गाह्रो हुन्छ, किनभने स्वास्थ्य मन्त्रालयसँग त्यो व्यवस्थित गर्ने म्यान पावर नहुन सक्छ।
सँगसँगै खोप लगाउन जानेले पनि बुझ्नु पर्यो, खोप लगाउन जाँदाखेरि पनि अब सरकारको मात्रै मुख नताकेर आफै चाहिँ अलिकति सतर्क हुने, अलिकति मास्क लगाउने, भौतिक दूरीको ख्याल गर्नुपर्ने कुरा चाहिँ गर्नु पर्यो। एकदम राम्रो तपाईँले जानकारी दिइरहनु भएको छ। अब केही प्रश्न यो साथीहरूले सोध्नु भएको छ कि यो खोप मात्रै कोरोनाबाट बच्ने उपाय हो त भन्ने जिज्ञासा छ।
खोप एउटा सहयोगी हो, बच्ने उपाय त मास्क लाउने, सेनिटाइजर युज गर्ने, 2 मिटरको दूरी कायम गर्ने, बच्ने उपाय यही नै हो।
अनि खोप लगाएकालाई पनि किन संक्रमण भइरहेछ भन्ने पनि जिज्ञासा छ।
होइन, खोप लगाएकालाई संक्रमण नहुने भन्ने छैन, संक्रमण हुन सक्छ, खोप लगाएकोलाई संक्रमण हुन सक्छ, खोपले चाहिँ संक्रमणको जुन गहिराई छ, संक्रमणको जुन सिभियरिटी छ त्यसलाई कम गर्ने हो। खोप लगाएको व्यक्तिलाई संक्रमण भयो भने अस्पताल जाने क्रम जुन छ त्यो कम हुन्छ भन्ने मात्रै हो। त्यही भएर अहिले हामीले देखिरहेछौँ धेरै नेपालीले खोप लगाएको हुनाले जसलाई संक्रमण भइरहेछ, जुन व्यक्ति अस्पताल जानुभएको छ ती व्यक्तिहरू चाहिँ प्रायः खोप नलागेकै व्यक्तिहरू हुनुहुन्छ, तसर्थ खोप लगाउँदाखेरि चाहिँ संक्रमणको कडा किसिमको हुनेबाट बच्न सकिन्छ भन्ने हो। खोप लगायो भन्नेमा रोगै नलाग्ने होइन, खोप लगाएर जताभावी गर्न पाइएन, खोप लगाए पनि आफ्नो सामाजिक दूरी कायम गर्ने, मास्क लाउने चाहिँ गर्नै गर्नु पर्यो, संक्रमण हुन सक्छ भयो भने त्यो कडा हुँदैन भन्ने मात्रै।
अर्को कुरा चाहिँ यो, अहिले संक्रमण भएका मान्छेले खोप लगाउने कि नलगाउने, र संक्रमण निको भएको कति समयपछि खोप लगाउने?
संक्रमण निको भएको चार हप्ता पछि मात्रै खोप लाउने हो, कसैले तीन महिना पनि भनेका छन्। अहिले हामीले चाहिँ एक्ज्याक्ट डिसिजन गरिसकेका छैनौँ, तर चार हप्ता पछि संक्रमण भइसकेपछि एन्टिबडी डेभलपमेन्ट हुन्छ शरीरमा, त्यही भएर चार हप्ता पछि चाहिँ आफ्नो मात्र लगाउँदा हुन्छ।
बुस्टर डोजको पनि कुरा त्यही हो, अहिलेको संक्रमण भएकाले बुस्टर डोज नलगाउनु।
संक्रमण मलाई भयो भने अहिले मैले संक्रमण भएकै बेलामा खोप लाउनु त्यति फाइदा हुँदैन, त्यही भएर केही समय कुरेर मात्र खोप लाउनु फाइदा हुन्छ।
अब अन्त्यमा एउटा मात्र जिज्ञासा, अब अस्ति तपाईँले पनि एउटा समितिमा गएर बोल्नु भएपछि अहिले चर्चामा आएको छ, यो खोप हरायो किन हरायो, पहुँचवालाले चाहिँ लगेर हो कि किन हो भन्ने जिज्ञासा छ।
खोप हराएको होइन, खोप कहाँ हराउँथ्यो भने घरमा लुकाउने कुरा आउँदैन हजुर, खोप होइन,
हिसाब मिलेन हर हिसाब, कहाँ 24 लाखले खोप कहाँ गयो भन्ने हिसाब मिलेन भन्ने कुरो
हो, त्यो हिसाब मिलेन भन्ने हामी भन्दैछौँ हजुर। त्यो चाहिँ अझै पनि डाटा इन्ट्री भइसकेको छैन, कतिपय पालिकाहरूमा काम गर्ने, कतिपय स्थानीय तहमा काम गर्ने साथीहरू बिहान दिनभर 4 बजीसम्म काम गर्नुहुन्छ, जहाँ काम गर्नुहुन्छ त्यहाँ इन्टरनेटको फेसिलिटी पनि छैन, तब उहाँले रिपोर्टिङ गर्न अलिकति ढिलो भइरहेको छ, एउटा पाटो त्यो हो। एउटा पाटो चाहिँ कतिपय साथीभाइहरूले खोप लाउनु भयो, कार्डहरू लिनुभएको छैन, खोप चाहिँ लाउनु भयो, कसैले सोर्सले लाउनु होला, कसैले फोर्सले लाउनु होला, तर कार्ड लिनु भएको छैन भने हामीले के आह्वान गरेका छौँ भने, यदि तपाईँले खोप लगाइसक्नु भएको छ भने कृपया रजिस्टर गरिदिनुहोस्। त्यो गर्दाखेरि के हुन्छ भने उहाँले खोप कार्ड पनि पाउनुहुन्छ, भोलिका दिनलाई सजिलो पनि भयो, र अर्को कुरा के हुन्छ भने त्यो हामीलाई रेकर्डमा खोप घटाउनलाई पनि सजिलो हुन्छ, खोप कहाँ कति गयो भन्ने हामीसँग प्रष्ट डाटा छ, कुन पालिकामा कति खोप खपत भयो भन्ने पनि हामीसँग प्रष्ट डाटा छ, त्यही भएर खोप हराएको
पहुँचवालाले चाहिँ धेरै खोप लगे, पहुँचवालाले चाहिँ खोप पहिला लाएर पनि हिसाब मिलेन भन्ने पनि छ नि।
होइन, पहुँचवालाले लाए भन्ने आफ्नो ठाउँमा छ हजुर, लाए त नेपाली जनताले नै खोप लायो नि, हो उहाँहरूले अलिकति इल्लिगली लगाइदिनु भयो जुन ठिक थिएन भन्ने हो। जस्तै अहिले तपाईँको लाइन बसेको व्यक्ति, एउटा 25 वर्षको मान्छे लाइन बस्यो, उनलाई खोप दिने कि नदिने त भन्दाखेरि हामी स्वास्थ्यकर्मीले खोप दिइरहेछौँ, उहाँ स्वास्थ्यकर्मी हो होइन, सुरक्षाकर्मी हो होइन पनि हेरेका छैनौँ। त्यही भएर यस्तो डाटाहरू जुन चाहिँ सम्बन्धित जनलाई भनेको हो त्यो बाहेकका व्यक्तिले लाउँदाखेरि पनि त्यो रेकर्डमा नआएको हुनसक्छ, त्यो रेकर्ड आयो भने सबै प्रष्ट हुन्छ भन्ने कुरा हो। केही वेस्टेज पक्कै पनि हुन्छ, स्थानीय तहमा जाँदाखेरि हामीले 5% वेस्टेज भनेका छौँ, 5% वेस्टेज हुँदाखेरि केही खेर पनि जान्छ, खोलिसकेपछि फेरि त्यसलाई भोलिपल्ट प्रयोग गर्न मिल्दैन, त्यो कारणले गर्दाखेरि डाटा नआएको र केही वेस्टेजको कारणले खोपको रेकर्ड दुरुस्त नमिलेको हो। तर यो पेन्डेमिकमा के हुन्छ भने हामीले जनतालाई खोप दिने हो, भारतीय जनताले खोप लगाएका छैनन्, अरू देशका विदेशीले लगाएका होइनन्, नेपाली जनताले लगाएका हुन्, रेकर्ड भइसकेको छैन र रिपोर्टिङको क्रम अझै पनि जारी छ, यो मिल्छ जस्तो मलाई लाग्छ।
हुन्छ सचिवज्यू, समय र तपाईँको जानकारीको लागि धेरै धेरै धन्यवाद।
हजुरलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल। कार्यक्रम बलिउड नेपालमा आज हामीले कोरोना संक्रमणको अहिलेको अवस्था र ध्यान दिनुपर्ने विषयमा केन्द्रित रहेर कुरा गर्यौं। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।